नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रेया नेपाल। आज मिति 2082 साल कार्तिक 12 गते बुधबार, कार्तिक शुक्ल पक्ष अष्टमी तिथि। तदनुसार अक्टोबर 29 तारीक सन् 2025 नेपाल सम्बत 1146। वर्षा र हिमपातका कारण हिमाली जिल्लाको पदयात्रामा रहेका हजारौं पर्यटक प्रभावित भएका छन्। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले प्राथमिकता दिँदै छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। कार्तिकी वर्षा र हिमपात, हजारौं पर्यटक प्रभावित शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। वर्षा र हिमपातले पदमार्ग र सड़क दुवै अवरूद्ध हुँदा पर्यटक प्रभावित भएका छन्। पदयात्रामा कति स्वदेश र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन। हिमपातले स्थलमार्ग अवरूद्ध हुँदा उपल्लो मनाङबाट 750 जना आन्तरिक बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ। साथै सोलुखुम्बुको लुक्ला भन्दा माथि करिब 2000, लोबुचेमा 210 र गोरखक्षेपमा 122 जना पर्यटक रहेकोमा सबै सुरक्षित रहेको जनाइएको छ। साथै मुस्ताङमा समेत पर्यटकले हिमपातका कारण शास्ति खेप्नु परेको छ। पदयात्रामा कति स्वदेशी र कति विदेशी पर्यटक छन् भनी यकिन हुन सकेको छैन। सम्भावित जोखिम कम गर्न विभिन्न हिमाली क्षेत्रको पदयात्रामा रोक लगाएपछि विभिन्न स्थानमा पुगेका पर्यटक होटलमै रोकिएका छन्। म्याग्दी, मनाङ, मुस्ताङ, सोलुखुम्बु र गोर्खा जिल्लाका माथिल्लो क्षेत्रमा सोमबार रातिदेखि भएको वर्षासँगैको हिमपातका कारण पदमार्ग तथा सड़क दुवै अवरूद्ध हुँदा पदयात्री रोकिएका हुन्। मनाङमा सोमबारदेखि जारी भारी हिमपातका कारण यातायात अवरूद्ध भएपछि उपल्लो मनाङ घुम्न गएका पर्यटक बाटोमै रोकिएका छन्। मनाङ, मुस्ताङ र म्याग्दीका जिल्ला प्रशासन कार्यालयले हिमपात र खराब मौसमका कारण सार्वजनिक सूचना जारी गर्दै हाललाई पदयात्रा नगर्न अनुरोध गरेका छन्। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार पर्यटकको बाक्लो ओहोर दोहोर हुने मुख्य याममै भएको हिमपातले स्थलमार्ग अवरूद्ध हुँदा उपल्लो मनाङबाट 750 जना आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ। उहाँले भन्नुभयो, हिमपातका कारण उपल्लो मनाङमै रोकिएका 750 जना आन्तरिक बाह्य पर्यटक र स्थानीयलाई उद्धार गरिएको छ। हिमपातले सड़क, पदमार्ग र सम्पर्क मार्ग सबै प्रभावित भए पनि पर्यटक सुरक्षित छन्। प्रशासनले मौसममा सुधार नआएसम्म जोखिमपूर्ण क्षेत्रतर्फ नजान आग्रह गरेको जानकारी दिँदै अहिले विभिन्न पदमार्ग तिली, चोताल र थोराङला भन्ज्याङ पार, फु अन्नपूर्ण संरक्षण क्षेत्र लगायतका क्षेत्रको पर्यटक आवागमन प्रभावित भएको उहाँको भनाई छ। अर्को हिमाली जिल्ला मुस्ताङको भ्रमणमा निस्केका पर्यटकले पनि सड़क मार्गको यात्रामा शास्ति खेप्नु परेको छ। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले हिमपातका कारण विदेशी तथा आन्तरिक पर्यटकलाई कागबेनीदेखि उपल्लो मुस्ताङ जान रोक लगाएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, अहिले जिल्लामा दैनिक सरदर 5,000-7,000 पर्यटक भित्रिने गरेका छन्। हिमपातका कारण बाटो अवरूद्ध नभए पनि हिमाली भेगको जनजीवन अस्त व्यस्त बनेको छ। अहिलेका लागि खानपिन र बसोबासमा समस्या छैन। हामीले होटल व्यवसायीलाई पनि पाहुनालाई सहजै सेवा दिन भनेका छौं। नेपालमा यो वर्ष कार्तिक महिनामै हिउँ परेको छ। बेमौसमी हिमपातका कारण लेक लागेर 3 जनाको ज्यान गएको छ। सोलुखुम्बमा 1 जना कोरियाली पर्यटक र मनाङमा 1 जना नेपाली पथ प्रदर्शकको लेक लागेर मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। विद्यालयको शैक्षिक भ्रमणमा गएका 1 जना कार्यालय सहयोगीको मुस्ताङको मार्फामा लेक लागेर मृत्यु भएको हो। त्यस्तै मनाङको तिलिचो ताल घुम्न गएका काठमाण्डुका 45 वर्षीय 1 जनाको लेक लागेर बेहोश भएको अवस्थामा उद्धार गरिएको छ। विगतका वर्षमा पुष माघ र फागुनमा मात्र उच्च हिमाली भेगमा हिउँ पर्ने गरेकामा यस वर्ष तल्लो उच्च भूभागमा समेत कार्तिक महिनामै हिउँ परेको हो। कार्तिकी वर्षा र हिमपात, हजारौं पर्यटक प्रभावित। गोर्खापत्र दैनिक लगायत सबैजसो पत्र पत्रिकाले यो खबरलाई प्राथमिकता दिएका छन्। द्रुत मार्ग निर्माण कति द्रुत शीर्षकमा नागरिक दैनिकले खबर बनाएको छ। रणनीतिक महत्वको काठमाण्डु तराई मधेस द्रुतमार्ग अबको 18 महिनामा सम्पन्न हुने अपेक्षामा मुलुक छ। आयोजना निर्माणको जिम्मा पाएको नेपाली सेनाले 18 महिनाभित्र सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने गरी द्रुत गतिमा काम अघि बढ़ाएको छ। जिम्मेवारी अनुसार 2083 सालको चैत मसान्तसम्म सेनाले राष्ट्रिय गौरवको यो द्रुत मार्ग निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। यसका लागि पहिला तराई मधेस द्रुत मार्गको शुरूआती जीरो बिन्दुको झमेला टुंग्याउनु पर्नेछ। यसका लागि प्रधानमन्त्री सुशीला कार्की आफै अग्रसर हुनुपर्ने देखिन्छ। पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओली यो विवाद मिलाउन सक्रिय भएकै बेला सत्ताबाट बाहिरिनु परेकाले सफलता हात लागेन। ओलीले प्रधानमन्त्रीको हैसियतमा रक्षा मन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षा सचिव रामेश्वर दंगाल, प्रधान सेनापति अशोकराज सिग्देल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा लगायत सरोकारवालासँग पटक पटक छलफल गरे पनि समस्या टुंगिएन। नागरिक दैनिकको खबर हो। प्रदर्शनका डेढ़ महिना 12 मृतकको पहिचान अझै खुलेन, कान्तिपुर दैनिकले खबर बनाएको छ। 24 भदौको प्रदर्शनमा काठमाण्डुको चुच्चेपाटी तथा धरान र विराटनगर भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा फेला परेका 12 मृतकको पहिचान डेढ़ महिनासम्म पनि खुल्न सकेको छैन। मृतकको पहिचान गर्न राज्यका निकाय तथा प्रदर्शनका अगुवाले समेत चासो र अग्रसरता लिएका छैनन्। भाटभटेनीका स्टोर सरसफाई गर्ने क्रममा 27 भदौमा धरानमा 4 र विराटनगरमा एक जलेको मानव कंकाल भेटिएका थिए। त्यस्तै 29 भदौमा चुच्चेपाटीमा 7 शव भेटिएका थिए। ती शव पूर्ण रूपमा जलेकाले खुल्न नसकेको हो। भाटभटिनीले आफ्ना कर्मचारी नभएको यसअघि नै जनाइसकेको छ। त्यस्तै उक्त दिन भाटभटिनीका स्टोरहरू बन्द रहेकाले उनीहरू ग्राहक पनि नभएको प्रहरीको भनाइ छ। कोटेश्वर भाटभटिनीमा जलेर रामेछाप खड्का देवी गाउँपालिका छका विकास रसाइलीको मृत्यु भएको प्रहरीको अभिलेख छ। उनको एक असोजमा शव भेटिएपछि मोबाइलबाट पहिचान खुलेको थियो। प्रदर्शनका डेढ़ महिना 12 मृतकको पहिचान अझै खुलेन, कान्तिपुर दैनिकले खबर बनाएको छ। जेएनजी आन्दोलनका क्रममा गत 23 भदौमा राज्य पक्षबाट भएको नरसंहारमा सुरक्षा निकायका अधिकारीबाट छानबिन शुरू हुने भएको छ। 23 र 24 भदौमा भएको घटनाको जाँचबुझ गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको आयोगले 23 भदौको घटनाको छानबिन फिल्डमा खटिएका सुरक्षाकर्मीबाट शुरू गर्ने जनाएको छ। आयोगका सदस्य विज्ञान राज शर्माका अनुसार 23 भदौमा भएको दमनको छानबिनका लागि सबैभन्दा पहिला त्यो दिन सुरक्षामा खटिएका चारवटै निकायका सुरक्षाकर्मीसँग बयान लिन लागि उहाँले बताउनुभयो। 23 भदौमा सुरक्षाका चारवटै निकायबाट फिल्डमा खटिएका सुरक्षाकर्मीको विवरण मागेर अहिले अध्ययन गरिएको आयोग अब उनीहरूको बयान लिने तयारीमा छ। आन्दोलनका क्रममा भएको क्षतिका विषयमा मंगलबार जानकारी लिन पोखरा पुग्नुभएका शर्माले सुरक्षा निकाय हुँदै आवश्यक परे दलका नेतासम्मको पनि बयान लिन सकिने बताउनुभयो। जेएनजी आन्दोलनमा फिल्डका सुरक्षाकर्मीको बयान लिने आयोगको तयारी राजधानी दैनिकको खबर हो। जेएनजी आन्दोलनका क्रममा घाइते भएका 10 अझै पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेको पटक पटक शल्यक्रिया भइसकेको छ। घाइतेको दुखाई सहन सक्ने अवस्था छैन। महाबौद्ध स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारारत घाइते मध्ये 3 दुखाई सहनै सकस भएको छ। अत्यधिक दुखाईका कारणले 3 घाइतेलाई एनेस्थेसिया दिएर आराम गराउनु परेको छ। यो गोर्खापत्र दैनिकको खबर हो। ट्रमा सेन्टरमा उपचारका लागि आएका घाइते 192 मध्ये हाल 4 मात्र उपचार भइरहेको छ। घाइते मुकेश अवस्थीको घुँडामुनिको भाग पूरै काटिएको छ। यस्तै विराटनगरकी लिजा अधिकारीको पाखुराको भित्री भाग पूरै टुक्रा टुक्रा भएको छ। अर्का घाइते प्रकाश बोहराको खुट्टाको हड्डी टुक्रा भएको छ। घाइते अभिषेक श्रेष्ठको खुट्टामा गोली लागेर शल्यक्रिया गरिएको छ। घाइतेको पटक पटक शल्यक्रिया गरिएको छ। शल्यक्रिया गरे पनि संक्रमण हुने, पटक पटकको शल्यक्रियाले गर्दा अत्यधिक दुखाई हुने समस्याले उनीहरूलाई एनेस्थेसिया दिएर दुखाई कम गरिएको हो। घाइतेलाई दुखाई सहनै सकस, गोर्खापत्र दैनिकको खबर हो। असार 2 गतेको बाढ़ीले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मेलम्ची स्थित मुहान भत्कियो र धेरै घर खेत बगायो। मेलम्चीको माथिल्लो तटमा भएको वर्षाका कारण तल्लो तटीय क्षेत्रमा बाढ़ीले अरबौं रूपियाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुर्याएको हो। नेपालको कञ्चनपुरदेखि भारतको उत्तराखण्डको खटिमो जोड्ने सड़कलाई 2078 सालमा वर्षापछिको बाढ़ीले बगरमा परिणत गर्यो। त्यस बेला 48 घण्टामा 455 मिलिमिटर पानी परेको थियो। बाढ़ीले बगरमा परिणत गरेको उक्त सड़क सामाजिक सञ्जालमा भाइरल बनेको थियो। गत वर्षको असोज 11 र 12मा देशका विभिन्न भागमा भारी वर्षा र बाढ़ीले भौतिक र मानवीय क्षति गरेको थियो। बाढ़ीका कारण ललितपुरको नखु तटीय क्षेत्र डुबानसँगै कोरिडोर तहस नहस भएको थियो। विषम मौसमी घटनाका कारण सिर्जित यी घटना प्रतिनिधिमूलक हुन्। यी घटनाले जलवायु परिवर्तनका कारण सिर्जित मौसमी अनिश्चितताले कार्यान्वयनमा रहेका अरबौं रूपियाँ बराबरका आयोजनालाई प्रभाव पार्ने देखिएको छ। विज्ञका अनुसार सड़क सिंचाइ, कृषि तथा जलविद्युत लगायत अन्य महत्वपूर्ण भौतिक पूर्वाधारका योजना बनाउँदा तापक्रम वृद्धि, अत्यधिक वर्षा, बाढ़ी पहिरो, पानीको प्रवाहमा परिवर्तन, माटोको स्थायित्वमा आउने रास जस्ता विषयलाई ध्यान दिएमा परियोजनाको दिगोपना सुनिश्चित हुन्छ। तर अधिकांश परियोजनामा जलवायु परिवर्तनले निम्त्याउने र जलवायु परिवर्तनका कारण उत्पन्न हुन सक्ने संकट थेग्न सक्ने तथा अनुकूलित बनाउने दिशामा नेपालमा अझै प्रष्ट व्यवस्था हुन सकेको छैन। जोखिम पूर्वानुमान नहुँदा आयोजना प्रभावित, नागरिक दैनिकको खबर हो यो। तपाईँ बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। ऊर्जामा लगानी गर्न आह्वान शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवं सौर्य जस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा आयोजना इन्टरनेशनल सोलर एलायन्स एसेम्बलीलाई मंगलबार सम्बोधनका क्रममा नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले यस्तो आह्वान गर्नुभएको हो। वहाँले भन्नुभयो, जलविद्युतको अपार सम्भावना, बढ़दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तर्देशीय प्रसारण लाइन तथा ऊर्जा सम्बन्धका साथ हामीसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ। म हाम्रा मित्र राष्ट्र र साझेदारलाई निम्तो दिन्छु, नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस्। वृहत स्तरको स्वच्छ ऊर्जा रूपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तर आबद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा विशाल ऊर्जा सम्भावनाको दिगो विकास र त्रिपक्षीय विद्युत व्यापार नेपाल भारत बंगलादेशका लागि मार्गचित्र विषयमा मुख्य विषय वक्ताका रूपमा उहाँले सम्बोधन गर्नुभएको हो। ऊर्जामा लगानी गर्न आह्वान गोर्खापत्र दैनिकको खबर हो। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा सरकार, दल र जेएनजी बीच आज संवाद शीर्षकमा पनि खबर बनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले सरकार विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेएनजीका प्रतिनिधिबीच त्रिपक्षीय सम्वाद आह्वान गर्नुभएको छ। भदौ 23 र 24 गतेको उथलपुथलकारी जेएनजी विद्रोहपछि गठित सरकारको अग्रसरतामा पहिलो पटक त्रिपक्षीय सम्वाद हुने भएको हो। प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षसँग सघन रूपमा वार्ता र छलफल गरिरहनु भएको छ। उहाँकै आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह 4 बजे सरकार, राजनैतिक दल र जेएनजीका प्रतिनिधिबीच निर्वाचन केन्द्रित सम्वाद हुनेछ। गोर्खापत्र दैनिकको खबर हो यो। सोमबार रातीदेखि परेको हिउँदे वर्षाले माथिल्लो कर्णालीको उच्च क्षेत्रमा हिमपात भएको छ भने तल्लो कर्णालीमा भित्र्याउन लागेको धानबालीमा व्यापक क्षति पुर्याएको छ। माथिल्लो कर्णालीको जुम्ला, हुम्ला, मुगु, डोल्पाको उच्च क्षेत्रतिर हिमपात भएको छ। सुर्खेत, जाजरकोट, कालीकोट लगायतका जिल्लामा खेतमा पाकेर भित्र्याउन लागेको धान भिजेको छ। तिहार लगत्तै काटिएको धान खेतमै रहेका बेला परेको पानीले भिज्दा कृषक चिन्तित भएका छन्। भित्र्याउन लागेको धानमा वर्षाले क्षति, गोर्खापत्र दैनिकले खबर बनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया शुरू गरेको छ। कम्पनीले मंगलबारदेखि धनगढ़ीबाट धान खरिद प्रक्रिया शुरू गरेको हो। कम्पनीका खरिद विभाग प्रमुख अनन्त राज पौडेलले मंगलबारबाट धान खरिद प्रक्रिया शुरू भएको बताउनुभयो। पश्चिमबाट धान खरिद प्रक्रिया शुरू भएसँगै अब विस्तारै ठाउँ अनुसार खरिद प्रक्रिया शुरू गर्दै लैजाने उहाँले बताउनुभयो। खाद्यले शुरू गर्यो धान किन्न, नागरिक दैनिकको खबर हो यो। र बिजुली काटिएपछि 20 उद्योग बन्द, कान्तिपुर दैनिकबाट यो खबर लिँदैछौ। डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली उपभोग गरेपछि थप प्रिमियर शुल्क भुक्तान नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशभरका 25 उद्योगको विद्युत लाइन काट्दा 20 उद्योग पूर्ण रूपमा बन्द भएका छन्। बाँकी 5 उद्योगमध्ये 2 पहिले नै बन्द थिए भने 2 किस्ता तिर्न थालेपछि विद्युत जडान भएको छ। शिवम सिमेन्टले जेनेरेटर चलाएर उत्पादनलाई निरन्तरता दिएको छ। बिजुली काटिएपछि 20 उद्योग बन्द, डेडिकेटेड र ट्रंक लाइनको 5 अर्ब 48 करोड़ बक्यौता नतिरेसम्म विद्युत जडान नगर्ने अडानमा प्राधिकरण। विद्युत उपयोग गरेको प्रमाण नदिएसम्म बक्यौता नतिर्ने उद्योगीको भनाई अदालत गएको रिलायन्स स्पिनिङ मिल्सले पाएन अन्तरिम आदेश, कान्तिपुर दैनिकको खबर हो यो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।